नमस्कार, यो हो उज्यालो रेडियो नेटवर्क सिधाकुरा प्रष्ट विचार काठमाडौँमा 90 मेगाहर्ज। कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदु नेपालमा तपाईँलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बदलिदो नेपालमा हामी नेपालका फेर्दै गरेका गाउँघर, फेर्दै गरेका व्यवसाय, उद्यम र आमदानीका नयाँ नयाँ बाटा र सिपका अनुभव साटासाट गर्छौं। धेरै ठाउँमा धमाधम धान काट्ने काम भइरहेको छ। अहिलेदेखि मंगसिर समय धान भित्राउने गरिन्छ। धान थन्काइसकेपछि खाली रहेको खेतमा गहुँ, मुसुरो लगायतका हिउँदे बाली लगाइन्छ। आजको कार्यक्रममा हामी गहुँ खेतीको विषयमा कुरा गर्छौं, तर सबैभन्दा पहिले यो बेला फलफूल र तरकारी खेतीमा ध्यान दिनुपर्ने विषयमा जानकारी कृषि सम्बन्धी खबरको साथमा हुनुहुन्छ साथी सजना तिमल सिन्हा।
फलफूल बाली केराको काइयो बनिसकेपछि बुङ्गो काटेर हटाउनाले कोसाहरू प्रष्ट भई घरीको तौल बढ्ने हुँदा नियमित अवलोकन गरी बुङ्गो हटाउनुहोस्। केराको बोट ओइलाउने रोग लागेमा प्राविधिकबाट जाँच गराई। ढुसीबाट लागेको भएमा कपर अक्सिक्लोराइड 2-3 ग्राम प्रति लिटरको दरले पानीमा घोलेर 10 दिनको फरकमा 3 पटक केराको गाँजको वरिपरि सानो घेरा बनाई झण्डै 10 लिटर विषादीको घोल राख्नु पर्दछ। ब्याक्टेरियाबाट केराको बोट ओइलाउने रोग लागेको भएमा कासु बी कासु गामाइसिन 1 ग्राम जति प्रति लिटर पानीमा घोलेर 15 दिनको फरकमा 2-3 पटकसम्म जरा भिजाउनुपर्छ। केरामा फल लागिसकेपछि केराको घरीमा 1% बोर्डेक्स मिश्रण 1 लिटर पानीमा 10 ग्राम चुन, 10 ग्राम निलो तुथो मिसाइएको झोल 1-1 महिनाको अन्तरमा छर्दै गर्नाले कोत्रे रोगको व्यवस्थापन हुन्छ। केराको बोट थाममा लाग्ने घुन किराको नोक्सानी कम गर्न बगैँचाको सरसफाई गर्ने, एउटा गाँजमा 3 सम्म मात्र बोट राख्ने र प्रत्येक गाँजमा क्लोरपाइरिफस 30 ग्राम गाँजको वरिपरि रिङ आकारमा कुलेसो बनाई माटोमा राम्रोसँग मिलाइदिनुपर्छ। यो समयदेखि केरामा गबारो लाग्न सक्ने भएकाले नियमित अनुगमन गर्नुपर्दछ। गबारो देखिएमा बगैँचाको सरसफाई गर्ने, घरी काटिसकेपछिका ठुटाहरूलाई नष्ट गर्ने, किरालाई ट्र्याप गरी नष्ट गर्नुपर्दछ। यस्तै किराको प्रकोप बढी भएमा बोटको कापमा वा गुबोमा कार्बोफ्युरान 5-7 ग्राम राख्नुपर्दछ अथवा किराको पासोमा किरालाई आकर्षित गरी नष्ट गर्नको लागि केराको थामलाई 8-10 इन्चको टुक्रा काटेर 3 टुक्राको बीचमा ससानो ढुङ्गा कंक्रीट राखेर पासो तयार पार्ने र ठाउँ ठाउँमा राखेर प्रत्येक दिन यसको अवलोकन गरी पासोमा परेको किरा नष्ट गर्नुपर्दछ। कागतीका बोटहरूमा कत्ले किरा, पतेरो, नयाँ पालुवामा लाग्ने लाही, पात खाने लाभ्रे, सुलसुले आदि लाग्न सक्ने भएकाले नियमित अनुगमन गर्नुपर्दछ। कागती वा निबुवा खेती गर्नुभएका कृषकले कागतीको पात खन्ने लिफ माइनर किरा लाग्ने भएकाले करेसा बारीमा भएका बोटमा गाईको गहुँत वा निमको झोल 1/4 भाग पानी मिसाई 5-5 दिनको फरकमा 3 पटक छर्नुपर्दछ। व्यावसायिक कागती खेती गर्ने कृषकले रोगर वा फेस्किल 2 ml प्रति लिटर पानीमा घोलेर 7-7 दिनको फरकमा 3 पटक छर्नुपर्दछ। कागतीको बोटको काँपमा आउने नयाँ सिधा ठाडो बढ्ने हाँगा, चोर हाँगा भनिन्छ यसलाई, त्यसको निरीक्षण गरी हटाउनु पर्दछ। फलफूल बालीको कुरापछि अब तरकारी बालीको कुरा। हिउँदे तरकारीहरूको नर्सरी ब्याड तयार गर्दा जग्गा खनजोत गरी फर्मालिन 1/50 भाग पानीमा घोलेर जमिन भिज्ने गरी हालेर प्लास्टिकले 7 दिनसम्म ढाकी माटो अल्टाई पल्टाई गर्नुपर्दछ। यस्तै ब्याड राख्ने जग्गाको माटोको उपचार गर्नु परेमा बेभिस्टिन 6 ग्राम प्रति लिटर पानीमा मिसाई बिउ राख्नु 3-4 दिन अघि छर्कदा उपयुक्त हुन्छ। नर्सरी राख्दा एक बित्ता 15-20 सेन्टिमिटर अग्लो ब्याड बनाई 4 अंगुलको फरकमा लाइन कोरेर पातलो गरी बिउ राख्ने र हल्का माटोले पुरेपछि छापो राख्नुपर्दछ। नर्सरी ब्याडमा बिउ राखेपछि सेतो प्लास्टिकको छानो बनाउनु पर्दछ, तर बेर्ना उम्रिसकेपछि दिनमा उघार्ने र राति तथा पानी परेको बेलामा त्यो छानो ओढाउनु पर्दछ। नर्सरी ब्याडमा बेर्ना उमार्ने समयमा फेद काट्ने किरा र बेर्ना कुहिने रोगको व्यवस्थापन गर्न क्लोरपाइरिफस 16% ईसीको 0.5 ml र कार्बेन्डाजिम बेभिस्टिन 50% WP को 1 ग्राम प्रति लिटर पानीमा घोली स्पेयरबाट नर्सरी ब्याड भिज्ने गरी छर्कनु पर्दछ। काउली बन्दा लगाएको 20-25 दिन भइसकेको भएमा 1-1 चम्चा डीएपी र युरिया मिसाई वरिपरि घेरा बनाई मललाई पुर्नु पर्दछ। यसरी टप ड्रेस गरिसकेपछि सिंचाई गर्नुपर्दछ। अदुवा र बेसारको पाना वा गानो कुहिने रोगको व्यवस्थापन गर्न कार्बेन्डाजिम बेभिस्टिन 50% WP को 2 ग्राम प्रति लिटर पानीमा घोलेर स्पेयरबाट फेद भिज्ने गरी छर्कनु पर्दछ।
यो थियो तरकारी र फलफूल बालीमा ध्यान दिनुपर्ने विषयमा जानकारी। गहुँ खेतीको विषयमा कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि सम्बन्धी विशेष कार्यक्रम बलदिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। अब आजको मुख्य विषयतिर लागौं। धेरै ठाउँमा यति बेला धान काट्ने काम भइरहेको छ। धान काटेर खाली रहेको जग्गामा गहुँ मुसुरो लगायतका हिउँदे बाली लगाइन्छ। आजको कार्यक्रममा हामी गहुँ खेतीको विषयमा कुरा गर्दैछौं। यस विषयमा नार्कका गहुँ बाली विज्ञ ध्रुव थापासँग साथी विष्णु विश्वकर्माले कुराकानी गर्नुभएको छ।
कार्यक्रममा स्वागत छ सरलाई।
धन्यवाद।
यो गहुँ लाउने अब सिजन शुरू भएको छ, अब कसरी लाउने त किसानले गहुँ चाहिँ?
पहिलो कुरो त आफ्नो गाउँ ठाउँ कस्तो ठाउँमा छ त्यो थाहा पाउनु पर्यो। जस्तै अब पानी लाग्ने हो कि नलाग्ने हो त्यो पनि थाहा पाउनु पर्यो। आफूसँग कस्तो खालको जातहरू छ होइन त्यो पनि हेर्नु पर्यो। र विशेष गरी चाहिँ अहिले नेपाल कृषि अनुसन्धान परिषदले चाहिँ 40 जातहरू सिफारिस गरिसकेका छ। त्यसमा कोही तराईको लागि छ, कोही पहाड़को लागि छ। किसानहरूले लगाउँदाखेरि पहिलो नम्बरमा रोग नलाग्ने जातहरू लगाउनु पर्ने, बढी फल्ने, रोग नलाग्ने, नडल्ने, खानामा मिठो, यस्तो खालको जातहरू लगाउनु पर्यो। र ती जातहरू चाहिँ अब तराईको लागि छुट्टै छ, पहाड़को लागि छुट्टै छ। तराईमा हेर्ने हो भने विजय, गौतम, तिलोत्तमा, बाणगंगा जस्ता जातहरू छन्। र पहाड़को लागि भन्यो भने WK 1204, डाँफे, स्वर्गद्वारी, धौलागिरी जस्ता जातहरू सिफारिस भइसकेका छन् भने हालै हिजो मात्रै हामीले 2 जातहरू उन्मोचनको लागि चाहिँ प्रस्ताव गरेका छौँ, नाउँ चाहिँ पास भएको छ। अब चाँडै नै राष्ट्रिय नेसनल सिड बोर्डले चाहिँ त्यसलाई पास गर्ला। र यो किसानको बढी फल्ने रोग नलाग्ने जातहरू हुन्, मध्य पहाड र उच्च पहाडमा हुनसक्ने र सुक्खा ठाउँमा पनि हुनसक्ने यिनै हुन्। र किसानले अहिलेको परिप्रेक्ष्यमा हेर्दाखेरि बढी मात्रामा रासायनिक मल, त्यसमा पनि युरिया मात्रैमा भर पर्ने गरेको पाइन्छ। र किसानले रासायनिक मल प्रयोग गर्ने हो भने युरिया, डीएपी र पोटास मल चाहिँ हाल्नुपर्ने हुन्छ, मिलाएर हाल्नुपर्ने हुन्छ। र
जस्तो यो अलिकति मलको बारे पछि हामीलाई विस्तृत नै कुराकानी गर्छौँ। अहिले पहाड़ी क्षेत्रमा, खासै पहाड़ी र तराईमै भनौँ, पानी आकाशे पानीको भरमा यो गहुँ खेती लगाउनेलाई निकै ठूलो समस्या हुन्छ। पानी आयो भने लगाउन सजिलो, तर पानी आएन भने कहिले लगाउने कहिले लगाउने, फेरि पहिलाको जुन चिसो पाउनु त्यो पनि हट्ने डर, त्यो पनि उड्ने डर हुन्छ। त्यसैले यो आकाशे पानीको भर पर्ने किसानलाई चाहिँ कसरी लगाउँ त राम्रो होला गाउँ बाली?
अब किसानहरूले चाहिँ यो जुन अहिले यो वर्ष त अलिकति ढिलोसम्म मनसुन रहेको हुनाले अब तुरन्तै जग्गा जोति पनि सक्या होलान्, यो जोतिसकेको जग्गा छ भने अब टाइममा नै पहिलो कुरो त चिस्यानलाई अलिकति संरक्षण गर्नु पर्यो, गहिरो जोतेर त्यसपछि गाईबस्तुको मलहरू गोठे मलहरू प्रशस्त मात्रामा हालेर राख्यो भने चाहिँ चिस्यान पनि रहने, मल पनि राम्रोसँग लाग्ने र वर्षा भएपछि अनि त्यसपछि बोटहरू राम्रोसँग आउन सक्ने भएको हुनाले गाईबस्तुको मल चाहिँ प्रशस्त मात्रामा हाल्नुपर्छ अथवा प्राङ्गारिक मलहरू, अनि चिस्यान नहराउने किसिमले चाहिँ चिस्यान भएकै बेलामा बाली गहुँ बाली लगाउनु पर्ने हुन्छ र अहिले जस्तै अब मैले भर्खर मात्र कुरा गरेँ मुनाल च्याहुरा जस्ता जातहरू चाहिँ लगाउँदाखेरि राम्रो हुन्छ र अरू नयाँ नयाँ जातहरू पनि आउने क्रममा छन् तिनीहरू अहिले बनिहाल्न त्यति बेर्छन् होला तर यी जातहरू चाहिँ राम्रो छ। अब जस्तै अब पानी लाग्ने ठाउँहरूमा त सबै जात भइहाल्छ, सबै जति पनि सिफारिस गरेँ मैले नाम उचा गरेँ ती जातहरू लगाउँदा भइहाल्छ र विशेष गरी चाहिँ पानी लाग्ने नलाग्ने दुवै ठाउँमा चाहिँ प्राङ्गारिक मल चाहिँ हाल्नै पर्ने हुन्छ, त्यसपछि बल्ल रासायनिक मललाई दोस्रो प्राथमिकता दिँदा राम्रो होला।
अहिले सुरु भइसकेको छ तिहार लगतै उनीहरू गहुँ खेती लगाउनतिर निकै पहाड़मा तराई मल ढिलो पनि हुन्छ किनकि पानीको कारणले, तर पहाड़मा यो गहुँ खेती लगाउँदाखेरि तपाईँले अघि पनि कुरा गर्नुभयो यो जातको बारे त्यति ध्यान नदिने जसले पुरानै जात अहिले पनि निरन्तरता दिइरहेका छन्, त्यसैले जातका विषयमा कहाँ जाने कसरी सल्लाह गर्ने कस्तो जात किन्न पाइन्छ कि कृषि विकास कार्यालयमा पुग्नै पर्छ कि त्यो विषयमा किसानले कसरी ध्यान दिने?
अब यो हामीहरूले अब जातको बिउको कुरा गर्दा चाहिँ बिउ वास्तवमा सजिलो तरिकाले उपलब्ध भएको जस्तो मानिँदैन, किन भन्दाखेरि हामीले न्युक्लियस अनि ब्रिडरसिड प्रजनन बिउ उत्पादन गर्छौँ अनि त्यसपछि विभिन्न स्टेसनहरूलाई ब्रिडरसिड उत्पादन गर्न दिन्छौँ अब अनि त्यसपछि फाउन्डेसन सिड पनि उत्पादन गरिरहेछन् भनेको मूल बिउ उत्पादन पनि गरिरहेछन् हाम्रो स्टेसनहरूले, त्यो बिउहरू चाहिँ कम्पनी अथवा कोअपरेटिभ अथवा किसानको ग्रुपहरूले चाहिँ बिउ उत्पादन गरिदिएर अनि ठाउँमा नै आफ्नै स्थानीय स्तरमै किसानहरूलाई सुलभ मूल्यमा भने आफू घाटा खाएर त होइन सुलभ मूल्यमा चाहिँ दिन सक्यो भने गुणस्तरको बिउ दिन सक्यो भने चाहिँ राम्रो हुन्थ्यो, त्यो चाहिँ हुन सकिरहेको छैन, त्यो हामीले उत्पादन गर्छौँ तर C1 C2 र के भन्छ प्रमाणित पहिलो प्रमाणित दोस्रो प्रमाणित तेस्रो र विकासी इम्प्रुभ सिड भन्छ त्यसलाई अनि त्यो लेभलसम्म पुग्न नै गाह्रो भइरहेछ, त्यसले गर्दाखेरि बिउको समस्या चाहिँ भएकै हो।
अब त्यसको समाधानका लागि अब जुन समस्या छ धेरै किसानलाई भौगोलिक समस्याले सदरमुकाम कृषि विकास कार्यालयमा पुग्नै समस्या छ, प्राविधिकहरू गाउँमा पुग्दैनन्, अहिले संघीय संरचना अनुसार स्थानीय तहमै गाउँपालिका नगरपालिका छन्, नगरपालिकासँग गाउँपालिकासँग गाउँपालिकाका वडाहरूमा कसरी सम्पर्क गर्ने उनीहरूले चाहिँ?
अब यसमा त अब हामी एउटा अनुसन्धानको भएको हुनाले त्यति तलसम्म हामी जान सकेका छैनौँ होइन, किनभने हामीसँग त स्रोतहरू कम छ म्यान पावर नै कम छ र हामीले भनेको चाहिँ प्रविधि दिने हो अनि प्रविधि चाहिँ के अरे कृषि विभागलाई दिने हो हामीले भने त्यो भनेको उहाँहरूको निकाय जस्तै अब जिल्ला स्तरको अब गाउँ स्तरको नगर स्तरको उसलाई दिने हो प्रादेशिक पनि होला त्यहाँ संरचनाहरू अनि त्यसबाट चाहिँ उहाँहरू अझ बढी किनभने बजेट त गएकै होला अलिकति बढी सचेत भएर काम गरिदिएको खण्डमा चाहिँ ठाउँको ठाउँबाट नै यो समस्याहरू चाहिँ समाधान हुन सक्छ भन्ने मलाई आशा लाग्छ।
यहीबाट भनेर गर्न सक्ने अवस्था चाहिँ छैन सिधै भन्नुपर्दा
होइन, उहाँहरू
तपाईँहरू अनुसन्धान क्षेत्रको गर्नुभयो अब त्यो सरकारको संरचनाले काम गर्ने हो, तपाईँहरूको यो बीचको कोर्डिनेसन चाहिँ कस्तो छ कृषि मन्त्रालय र तपाईँहरू नार्क बीचमा?
होइन कृषि मन्त्रालय अन्तर्गत नै पनि हो नार्क भनेको एउटा छुट्टै कृषि मन्त्रालयभन्दा बाहिरको होइन र कृषि विभागले चाहिँ प्रसार गर्ने हो टेक्नोलोजी जुन छ प्रचार प्रसार गर्ने हो हामीले चाहिँ प्रविधि निकाल्ने हो, जस्तै अब के अरे कारखानामा निस्किन्छ नि जेनेरेटर निकाल्ने, यस्तै भने जस्तो हामीले जातहरू निकाल्छौँ, अनि त्यसपछि अरू यो रोगव्याधि सम्बन्धीको प्रविधिहरू निकाल्छौँ, नियन्त्रण गर्ने झारपात नियन्त्रण गर्ने प्रविधि, अनि रोप्ने गहुँ छर्ने तरिका के अरे तरिकादेखि लिएर यसका प्रविधिहरू हामी विकास गर्छौँ। अनि त्यसपछि अब यसमा अर्को अघि तपाईँले भन्नुभयो के अरे यान्त्रिकरण पनि महत्वपूर्ण हुन सक्छ हुन्छ है, अहिले त्यति महँगो त छैन, तर पैसा नभएको मान्छेलाई त महँगै हुन्छ, पैसा भएकोलाई त्यति भएन, लगानी गर्नु पर्यो गाउँमा चाहिँ सानोतिनो हाते ट्र्याक्टरहरू जसले गर्दाखेरि सिड ड्रिल मेसिन राखेर छिटोभन्दा छिटो रोप्ने पनि के भन्छ जोत्ने पनि रोप्ने पनि काम हुनसक्छ त्यसबाट छिटो, त्यसले गर्दाखेरि किसानहरू के भन्छ लस हुँदैन, त्यसको समयमा छर्न सकिन्छ, समयमा छरिसकेपछि बिरुवाहरू इस्टाब्लिस हुन्छ, अनि त्यसपछि उत्पादन त केही न केही उत्पादन हुन्छ। अब पानी पर्ने नपर्ने भनेर त्यो राम भरिसकेको कुराहरू हुन् होइन, सिजन राम्रो भयो भने पर्न सक्छ, नत्र भने होल सिजन नै गहुँको सिजन नै उसमा जान सक्छ, किन एकपटक 2000 आजभन्दा करिब करिब 10 वर्ष अगाडि एकदमै सुक्खा थियो भने अब त्यस्तो सिचुएसन नहोला भन्न त सकिँदैन, तैपनि आश गरौँ हामी।
अब अर्को कुरातिर जाउँ, तराईतिर अब सुरु भयो, तराईतिर त पानी आफ्नै हुन्छ जति बेला लगाउँदा पनि हुन्छ, तराईतिर लाउँदा के ध्यान दिने, पानी छ भन्दैमा फेरि उता पुस्समै लाउन पनि भएन, यो बिचमा यो मङ्सिर र कार्तिकको बिचमा लगाइसक्नुपर्छ, त्यसैले तराईका किसानले चाहिँ के कुरामा ध्यान,
तराईको किसान अथवा पहाडकै किसान पनि उच्च पहाडमा त गहुँ लगाइसके होइन, अहिले मध्य पहाडमा पनि तपाईँको मध्य के अरे किसानहरूले गहुँ छर्न सुरु गरिसकेका छन्। टाइममा चाहिँ टाइममा छर्न सक्यो भने रोप्न सक्यो भने चाहिँ उत्पादन लिन सक्ने चान्स धेरै हुन्छ, र कतिपय किसानहरूले पुस पुर्याएर पनि छर्थे तर आजकल त्यो चाहिँ नभेटिएला, मक्सिरको 15 पछि गएर चाहिँ गहुँ कमैले लगाउला जस्तो लाग्छ मलाई, किनभने यो यसमा सुधार भएको देखिन्छ, समयमा लगाउने र यो जिरो टिल भयो भनेको मतलब खनजोत नगरिकन पनि उनीहरूले लगाउन सक्छन् र अलिअलि थोरै खनजोत गरेर अनि लगाउन सक्छ, अनि त्यसपछि त्यसले गर्दाखेरि किसानहरू अलिअलि अवर त भइरहेछ। समयमा चाहिँ मक्सिरको पहिलो हप्ताभन्दा पछाडि चाहिँ नकटाउँदा राम्रो होला,
मक्सिर कटायो भने फेरि त्यो ढिलो
जति ढिलो हुँदै गयो त्यति चाहिँ तपाईँको बिउको दर रेट पनि बढ्छ होइन, 100 किलो हाल्नु पर्ने 120 हाल्नु पर्ने होला, 130 यसरी बढ्दै जान्छ जति ढिला भयो त्यति, किन कारण के त भन्दाखेरि प्रति स्क्वायर मिटरमा प्रति युनिट जग्गामा चाहिँ जुन बालाको संख्या बढाउनु पर्ने हुन्छ, हामीले इस्टाब्लिस गर्नुपर्ने हुन्छ 400-500 बालाहरू भयो भने राम्रो उत्पादन लिन सकिन्छ, 4-5 मेट्रिक टन भन्दा बढी नै उत्पादन लिन सकिन्छ त्यो, र ठुल्ठुलो बालाहरू भयो भने चाहिँ अझ त्यो त स्याहार सुस्याहारमा मल जलमा भर पर्ने कुरा हो र जात अनुसार पनि भर पर्ने कुरा हो। किसानहरूले चाहिँ टाइम पहिलो कुरो जात, दोस्रो कुरो तपाईँको समय होइन, तेस्रो कुरो मलजल होइन, यसरी अनि बीचमा त्यसको चाहिँ व्यवस्थापन सिँचाइदेखि लिएर सबै कुरोको व्यवस्थापन गर्यो भने चाहिँ गर्न सक्यो भने चाहिँ गहुँ उत्पादनबाट चाहिँ राम्रै फाइदा हुन सक्छ।
यो बीचमा हामी मलको कुरा गरौँ, खास गरी पछिल्लो समय प्राङ्गरिक भन्दा यो रासायनिक मल प्रयोग गर्ने क्रम एकदमै बढ्दो छ, कतिपय रासायनिक मलकै कारण रोग किराको प्रकोप पनि त्यतिकै बढ्यो भनिन्छ। रासायनिक मल एक त यसै पनि भारतबाट ल्याइन्छ, नेपालमा सबै ठाउँमा मल पाइँदैन, विदेशबाट ल्याइन्छ, तर समस्या कहाँ छ भने पहाडी मूलका जग्गाहरूमा रासायनिक मल प्रयोग गर्दैनन् तराईमुनमा बढी जसले धेरै उत्पादन हुने गहुँ पनि अहिले घट्दै गएको छ त्यसैले मलको व्यवस्थापन अझ भनौँ समावेशीकरण सबै ठाउँमा एकै ढंगले कसरी प्रयोग गर्न सकेला रासायनिक र प्राङ्गारिक दुईटै
अब जस्तै मैले अघि नै भने प्राङ्गारिक मल चाहिँ अति जरुरी छ किनभने प्राङ्गारिक मल भयो भने माटोको स्वास्थ्यमा सुधार हुन्छ अनि त्यसले गर्दाखेरि छिसान रहने अनि त्यसपछि हामीले हालेकै रासायनिक मल पनि बोट बिरुवालाई राम्रोसँग उपलब्ध हुने पिएचको मात्रा पिएचको कन्डिसन पनि राम्रोसँग मेन्टेन हुने त्यो हुन्छ रासायनिक मल करिब एक हेक्टर जमिनमा दस कम्तीमा दस टनको हिसाबले राख्दाखेरि राम्रो होला र रासायनिक मल हाल्दाखेरि सबै खालको विशेष गरी नाइट्रोजन फस्फोरस र पोटास युक्त मलहरू ब्यालेन्स रूपमा हाल्यो भने रोग तपाईँले भने जस्तै रोग किराहरूको प्रकोप चाहिँ कमै हुन्छ हामीले युरिया मात्रै हाल्छौँ किसानहरूले अनि त्यसरी युरिया मात्रै हाल्दाखेरि लगलग बढ्छ लगलग बढेपछि किरा रोगहरूको प्रकोप बढ्छ किनभने यो एकदमै कमलो हुन्छ र रोग ब्याध लाग्न सक्ने धेरै सम्भावना हुन्छ त्यसमा र उसको ढल्ने सम्भावना पनि हुन्छ किनभने नाइट्रोजन फस्फरस पोटास भनेको त अति उपयोगी चिज हो बोट बिरुवा चाहिने आवश्यक चिज हो त्यो ब्यालेन्स रूपमा चाहिँ लगाउँदाखेरि राम्रो हुन्छ जस्तै मैले भन्ने गरेको छु 120 60 किलो नाइट्रोजन फस्फरस पोटास प्रति हेक्टरको दरले लगायो भने सुरुमा 60 किलो नाइट्रोजन 60 किलो फस्फरस 60 किलो पोटास प्रति हेक्टरको दरले राख्ने अनि पछि पानी लगाउँदा अथवा पानी परेपछि जुन बाँकी रहेको 120-60 किलो हो त्यसलाई अब पानी लगाएको समय अनुसार चाहिँ पानी लगाएपछि चाहिँ अप्लाई गर्यो भने दिन सक्यो भने बोट बिरुवालाई दिन सक्यो भने चाहिँ खेतीलाई दिन सक्यो भने चाहिँ राम्रो उत्पादन दिन सक्यो
प्राङ्गारिक मल पहिलाभन्दा अहिले धेरै जसो गाई बस्तु पालन पनि छाडेका छन् त्यो उत्पादन गर्न पनि कठिन छ क्या त्यसैले प्राङ्गारिक गाई बस्तीको मलको साटो वन जङ्गलबाट झारपतहरू कुहाएर पनि बनाउने गरिन्छ त्यसैले यो यसको व्यवस्थापन मलको मल नहुँदै अहिले धेरै उत्पादन घटेको छ नि पहाडतिर त यसमा कसरी ध्यान दिने त
अब जस्तै अब त्यही त अब युवाहरू जति सबै पलायन घरमा चाहिँ बुढाबुढीहरू हुने त्यसपछि गाईबस्तु कसले पालिदिने होइन त्यो समस्या भएको हुनाले गाईबस्तु कम हुँदै जाने भनेपछि अटोमेटिक उसमा चाहिँ प्राङ्गारिक मलहरू कम हुँदै गइरहेछ कतिपय जग्गामा त अब त ठप्पै छ अनि त्यसपछि त्यसको विकल्प के हो भन्दाखेरि बाँझो छोड्नु भएको अर्को उपाय छैन किनभने उत्पादनै लिन सकिँदैन मल नभएपछि त्यो समस्या हो त्यसले गर्दाखेरि किसानहरूले चाहिँ जसरी सकिन्छ अलिकति व्यवस्थापन गर्न सक्नु पर्यो डडेल लगाइदिनु हुन्छ आगो लगाइदिनुहुन्छ आफ्नो जुन के भन्छ आएको हुन्छ नि परालहरू अथवा के त्यसलाई चाहिँ त्यस्तो गर्न भएन अनि त्यसपछि चक्र बाली चक्रमा पनि जस्तै भटमासपछि लगाउने होइन गहुँ अनि त्यसपछि कोसे बालीपछि लगाएको खण्डमा अनि सिजन त सिजन पर्नु पर्यो असोज कार्तिक नै हुनु पर्यो होइन अथवा दैसा पछि धान लगाउँछन् धानपछि बल्ल गहुँ लगाउँछ अब धानले उपयोग गरेको जमिन गहुँलाई बाँकी केही पनि राख्दैन त्यो कि चुहिएर जान्छ कि गहुँ धानले राखान्छ होइन धान बाली उत्पादनमा अनि तर गहुँले पाउँदैन त्यसले गर्दाखेरि उत्पादनै वृद्धि गर्नु छ भने यो व्यवस्थापन चाहिँ गर्नै पर्ने हुन्छ
त्यसैले मलको पनि ध्यान दिन जरुरी छ
मल त अति जरुरी छ बिउ मल पानी यो त अति अनि त्यसपछि तपाईँको जाँगर है
यो अल्छी गरेर भएन लगाइसकेपछि
लगनशील हुनु पर्यो समयमा के अरे टाइममा लगाउनु पर्यो अथवा समयमा म्यानेजमेन्ट गर्नु पर्यो व्यवस्थापन गर्नु पर्यो बाली व्यवस्थापन
अब सिसाइतिर जाउँ न सिसाइमा पनि दुई थरी छ पहाडमा हिमालमा र तराईमा तराईमा सजिलो छ अलिकति तर पहाडमा गाह्रो छ त्योभन्दा हिमालमा झनै गाह्रो छ तर हिमालमा कहीँ सजिलो पनि छ सबै ठाउँमा सिसाइ अभाव पनि छैन अब सिसाइमा कसरी ध्यान दिने कतिपयले ट्युबवेलको पानी पनि प्रयोग गर्छन् आकाशे पानी नआएपछि कतिपयले कतिपय ठाउँमा त पानीको सुविधा नै छ सिसाइ लगाउँछन् त्यति गाह्रो हुँदैन खास गरी पानी पानीको भरमा आकाशीय पानीको भरमा गहुँ बाली पनि लगाउनेले के कुरामा ध्यान दिनु?
हाम्रो पहाडमा 40% अब छ नै अब त्यसमा होइन सिँचाइ नभएको होइन अब कतिपय प्रायःसो त सिँचाइ नै छैन भनिनुहुन्छ एकचोटि लगाएकोले के सिँचाइ भन्ने होइन एकपल्ट लगाएपछि खोलाहरू सुक्न थाल्छन् पुस मसिरपछि त सुक्न थाल्छन् अनि कुनै कुनै पुस माघसम्म रहला तर पानी तान्न योग्य चाहिँ हुँदैन त्यहाँ किनभने खोलामा थोरै थोरै डुबुलुकीहरूमा हुनसक्छ है त्यसले गर्दाखेरि त्यस्तो यस्तो सिजनल खोलाहरूबाट पनि सकिन्छ भने है सकिन्छ भने भन्न खोजेको मैले अहिले त इलेक्ट्रिसिटी पुग्यो होला अथवा पावर जेनेरेटर पुग्यो होला खोलाबाट पानी तानेर पनि त्यो सिँचाइ गर्न सकिन्छ प्री स्विङ इरिगेसन भन्छ त्यसलाई भनेको बाली लगाउनुभन्दा अगाडि जमिन तयारी गर्दाखेरि को अवस्थामा चाहिँ त्यो गर्यो भने चिस्यान रहिरहेको छ अझ सबभन्दा राम्रो त के भन्दाखेरि पानी हट्ना साथ अथवा पानी पर्दाखेरि अलिकति गहिरो जोत दिएर त्यसलाई समयसम्म राख्दियो भने झार पनि मर्छ कुहिन्छ अनि त्यसपछि यो चिस्यान पनि रहिरहन्छ अनि त्यही चिस्यानको भरमा खेती गर्दा चाहिँ अझ राम्रो हुन्छ यो अहिलेको जुन गरिरहेको छ किनभने हामीहरू अलिकति पाराखीहरूले त गरिरहेका हुन्छन् त्यो जानेको किसानहरूले अब होइन यसै देखाभरमा गर्नेले चाहिँ त्यो झारा टारे जस्तै हुन्छ गर्नु र नगर्नु उस्तै हुन्छ खेती चाहिँ ल छरिदिएपछि आएन भने के अरे पाक्ने बेलामा गएर अब पाके पनि होला अथवा गाईबस्तुले खाइदिए पनि होला त्यस्तो अवस्था पनि छ किसानहरूको.
अब यी समग्रमा खास गरी मलको कुरा गऱ्यौँ, हामीले सिँचाइको कुरा गऱ्यौँ, बिउको कुरा पनि गऱ्यौँ. अब अरू कुरा जस्तो मारिसकेपछि त्यसको खनजोत त नहोला पके पनि झार मार्ने काम चाहिँ कसरी गर्नु?
जस्तै अब असिन्चित क्षेत्रमा झारको प्रकोप चाहिँ कमै होला. अब उयो पानी परिदियो भने त्यही ऊ पनि के कम छ र आइहाल्छ. त्यो चाहिँ गाईबस्तुलाई घाँसको लागि चाहिँ उपयोग गर्न सकिन्छ. अलिकति जाँगर अघि भने मैले जाँगर त्यसले गर्दाखेरि गाईबस्तु पनि पालिने मल पनि हुने झारको नियन्त्रण पनि हुने एउटा त्यो छ. अब त्यो भनेको त्यति भरपर्दो त भएन होइन. अब तराईको र जहाँ सिन्चित एरियाहरू छ ती ठाउँहरूमा पनि राम्रोसँग राम्रो खालको जातहरू लगायो भने चाहिँ छिटै अलग्ग बढ्ने अनि त्यसपछि जुन माटोलाई कभर गरिदिने होइन खाली जुन खाली जमिन नदेखिने गरेर उम्रिदियो र बढ्यो भने चाहिँ झारहरू धेरै मात्रामा चाहिँ कन्ट्रोल हुन सक्छ. र अन्तिममा केही सिप लागेन भने चाहिँ यो हर्बिसाइडहरू प्रयोग गर्ने हुन्छ. अब हर्बिसाइडहरूको चाहिँ त अब धेरै थरीका छन्. यो के भन्छ सिरुपाते झारहरू मार्ने होइन अनि त्यसपछि यो ठुला पात भएको चौडा पातवाला झार मार्ने खालको हर्बिसाइडहरू पनि छन्. तिनीहरू चाहिँ कति कति दिनमा गर्ने भन्ने छ. त्यो चाहिँ म त्यति त्यसमा त्यति विशेषज्ञ होइन त्यसले म यो पाटोतिर जान्न. खास चाहिँ म्यानुअल नै राम्रो होला यो उसमा चाहिँ विशेष. र झार छ भने चाहिँ फुल्नु अगावै नै टिपेर राख्दा के अरे त्यसको नियन्त्रण गर्दा अथवा गाईबस्तु लगाउँदा राम्रो होला. त्यसले गर्दाखेरि अर्को वर्ष आउने समस्याहरू चाहिँ कमै हुन्छ.
अब यो लगायत कतिपय यो धेरै गर्मी त हुँदैन पुष्माघमा, तर काट्ने बेला चाहिँ टाइमै काट्नुपर्छ क्या, त्यो कुरा पनि गरिहाल्नु. अहिले चाहिँ
यो गहुँको पाक्ने समय त करिब करिब
फागुन चैत्री
फागुनमै त नहोला, चैतबाट चैतबाट चैतको मध्यबाट सुरु होला. र उच्च पहाडमा त अब असार पनि लाग्छ, त्योभन्दा बढी पनि लाग्छ. करिब करिब 11 महिना लाग्ने ठाउँहरू पनि छन्. समयमा लगाएर समयमा मलजल दिने, उचित मात्रामा मलजल दिने, उचित समयमा मलजल दिने अनि त्यसपछि चाहिँ रोग लागेको छ कि छैन, किरा लागेको छ कि छैन,
रोगको कुरा गर्नु, कुन कुन रोगले बढी सताउँछ?
रोगहरू जस्तै अब लोकल लगाएको ठाउँमा छ केही उहरू त अलिकति रेसिस्टेन्ट टाइपको अवरोधी जातहरू पनि छन् हाम्रो लोकलहरू होइन, केही ठाउँमा चाहिँ अब किसानहरूले उयो परम्परागत लगाइरहेको हुन्छ, एकदमै पहेँलो सिधुरीले लागेको हुन्छ पहाडमा चाहिँ। अनि तराईमा हेर्ने हो भने चाहिँ यो डडुवा एचएलबी भन्छ त्यो चाहिँ बढी लाग्छ त्यसले गर्दा। तर गहुँको केसमा चाहिँ हामीले जति पनि जातहरू सिफारिस गरेका छौँ तिनीहरू प्रायः जसो डडुवा यो सिन्दुरी रोगहरू कालो खैरो के अरे भन्छ पहेँलो सिन्दुरी अवरोधी जातहरू हामीले दिएका छौँ तराईमा, विशेष गरी यो खैरो सिन्दुरी भन्ने हुन्छ त्यो अवरोधी जातहरू छ अहिलेसम्म धान राखेको छ। पहाडमा पहेँलो सिन्दुरी अवरोधी जातहरू छन् त्यसले गर्दाखेरि त्यसमा विषादी यताउतिको भन्ने कुरो कुनै प्रब्लम छैन, हामीले त्यही के भन्छ इको फ्रेन्डली भन्छन् वातावरण मैत्री वातावरण मैत्री चाहिँ जातहरू हामीले सिफारिस गरेका छौँ किसानहरू यसमा चाहिँ खुसी नै हुनुपर्छ जस्तो लाग्छ मलाई।
यो लगाइसकेपछि कहीँ ठाउँमा भरर उम्रिन्छ गहुँ चाहिँ, खासरी यो पहाडी क्षेत्रमा भनौँ न, कहीँ चाहिँ उम्रिँदै उम्रिँदैन है, डाँडाहरूमा चाहिँ एकदमै कम
चिसानको मात्रा हो,
पछि सिँचाई गर्ने त अनि
सिँचाइको सुविधा छ भने त गर्दा हुन्छ होइन। अझ म त के भन्छु भन्दाखेरि सिजनल खोलाहरू छ नि त्यस्तो खोलाहरूबाट हल्का सिँचाइ दिएर अनि त्यसपछि जोत्यो, अनि त्यसपछि जोतेपछि जमिन तयारी गरिसकेपछि मल राख्ने, अनि त्यसपछि रोप बिउ रोप्दाखेरि चाहिँ एक नासु उम्रिन सक्ने सम्भावना हुन्छ। र बिउ पनि जो उयो के भन्छ चैत वैशाखमा हार्भेस्ट भित्राइसकेपछि पछि यो बिउ भनेर राख्यो, पछि रोप्ने बेलामा खोजेर त्यो बिउ हुँदैन, शुद्ध खालको बिउ हुनु पर्यो, उमार शक्ति हुनु पर्यो, त्यस्तो खालको बिउहरू चाहिँ किसानले लगाउनु पर्यो, किनभने वर्ष दिन सिजनको खेती हो वर्ष दिनलाई हो, म त त्यसरी भन्छु सिजनको खेती वर्ष दिनलाई है,
अहिले ध्यान दिनु पर्यो त्यो लगाइसकेपछि फेरि जति
हो सुरुदेखि नै यसलाई ट्रेन्ड गर्दै गयो भने चाहिँ राम्रो हुन्छ, राम्रो उत्पादन लिन सकिन्छ, आफ्नो पनि त लगाव भयो नि त, बिरुवाले नै मालीले कति हेरचाह गर्छ भने त्यो त त्यही अनुसारको फल दिन्छ नि त।
अन्तिममा अब तपाईँले धेरै कुरा भनिसक्नु भयो तर पनि किसानलाई समग्रमा चाहिँ के कति कुरामा ध्यान दिने छोटोमा अन्तिममा तपाईँको भन्छ?
म के भन्छु भन्दाखेरि गहुँ बाली एकदम राम्रो बाली हो, सकेसम्म खेत बाँझो नराख्नुहोस्, मल जल गरेर खेती लगाउनुहोस्, जाँगर देखाउनुहोस्, अनि बढी उत्पादन लिनुहोस्, गहुँको चाहिँ राम्रो ऊ छ के भन्छ यसको महत्व धेरै छ, जुन समयमा नि खान मिल्छ रोटीदेखि लिएर अन्य परिकारहरू बनाउन सकिन्छ, त्यसले गर्दाखेरि गहुँ चाहिँ राम्रोसँग लगाएर बढी उत्पादन लिनुहोस्। अहिले हामीसँग किसानको देशको एभरेजमा सरदरमा चाहिँ करिब 2.5 हेक्टर मेट्रिक टन छ भनेपछि 2500 किलोग्राम प्रति 20 रोपनी जग्गामा, प्रति 20 रोपनी जग्गा त्यसमा उत्पादन छ। हाम्रो भेराइटीहरू हामीले दिएको जातहरू 5-6.5-9 टनसम्म उत्पादन हुने खालको जातहरू छन्, मलदल राम्रोसँग पुर्यायो भने, समयमा दियो गर्यो भने, त्योतिर अलिकति जानु पर्यो, किसानहरूले लिँदै लिइरहेका छन्, त्योभन्दा पनि बढी लिएका हुन सक्छन् भनेका छन् होइन धेरै जस्तो कुरा, अनि आफ्नै घरको बिउ उत्पादन के अरे बिउ छ भने पनि शुद्ध बिउ गर्नुहोस् लगाउनुहोस्, उमार शक्ति बढी भएको बिउ लगाउनु भयो भने चाहिँ त्यसले धेरै काम गर्छ, समयमा उम्रिन्छ, समयमा उम्रिएपछि बढी गाँज आउँछ, बढी गाँज पनि त्यतिकै आउँदैन, पानी मल दिनुभएको छ भने बढी गाँज आउँछ, बढी गाँज आएपछि बढी बालाको सङ्ख्या हुन्छ, बढी बालाको सङ्ख्या भएपछि प्रति एकाइ जग्गामा दानाको सङ्ख्या पनि बढ्छ, दानाको सङ्ख्या बढ्नुको साथसाथै दानाको तौल पनि बढ्छ, अनि समग्रमा चाहिँ गहुँको उत्पादन बढ्छ र गुणस्तर पनि त्यही अनुसारै बढ्छ।
हवस्, यो महत्वपूर्ण समय खासरी गहुँ बालीका बारेमा कृषकलाई जानकारी दिनुभयो, यसको लागि धेरै धन्यवाद।
धन्यवाद यहाँलाई, हाम्रो सन्देश अनुसन्धानको सन्देश चाहिँ यहाँले यहाँको रेडियो मार्फत दिइदिनुहुन्छ, तपाईँहरूलाई धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नारका गौ बाली विज्ञ ध्रुव थापा। गौ खेतीको विषयमा कुराकानी सँगै आजको लागि कार्यक्रमको समय सकिने लागेको छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको आजको विशेष बदलिदो नेपालबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै विष्णु विश्वकर्मा र म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छौ। नमस्कार।